यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार विरूद्धको कार्यवाही नरोकिने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। 1200 मेगावाट क्षमताको जलाशय युक्त बूढ़ी गण्डकी जलविद्युत आयोजना अघि बढ़ाउन प्रधानमन्त्री कार्कीको निर्देशन। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा भोलि शुक्रबार साँझ 5 बजेभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान। 11 महाधिवेशनका लागि ओखलढुङ्गा र धनकुटा बाहेक सबै स्थानमा प्रतिनिधि छनौट टुंगिएको एमालेद्वारा जानकारी। आज धान्य पूर्णिमा तथा उधौली पर्व, आजै योमरी पूर्णिमा र ज्यापु दिवस पनि। गाजाको खान युनिस नजिकै आश्रय लिएर बसेकामाथि इजरायली आक्रमण हुँदा कम्तीमा 5 जनाको मृत्यु। र एनपीएल अन्तर्गत हिजोको खेलमा लुम्बिनीद्वारा विराटनगर 5 विकेटले पराजित। आज काठमाडौँ र पोखरा तथा चितवन र सुदूरपश्चिम बीच प्रतिस्पर्धा हुने।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मधेस प्रदेशमा सरकार गठन र संचालनमा देखिएको व्यथिति अन्त्य गर्न संवैधानिक र राजनीतिक प्रयासले गति लिने देखिएको छ। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले भोलि साँझ 5 बजेभित्र सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा 168 को उपधारा 2 अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। यसअघि मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नदेखिएपछि हिजो बसेको प्रदेशसभा बैठकमा राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको राजीनामा स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरूद्धको कार्यवाही नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधि मण्डलसँगको हिजो सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनको मर्म अनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरूद्धको कार्यवाही सँगसँगै अघि बढ़िरहेको स्पष्ट पार्नुभयो। उहाँले भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको प्रस्ट्याउनुभयो। सबै क्षेत्रको अति दलीयकरण हुँदा मुलुकले प्रगति गर्न नसकेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा समेत राख्नु भएको उहाँको सचिवालयले जनाएको छ। भेटमा नेता किराँती सहित प्रतिनिधि मण्डलका सदस्यले जेएनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गर्नुभएको थियो। भेटमा प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रधानमन्त्री समक्ष विभिन्न 4 सूत्रीय माग पनि प्रस्तुत गरेको छ। भ्रष्टाचार विरोधी र सुशासन संस्थागत गर्ने सम्बन्धमा पार्टीले भ्रष्टाचार सम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिशका आधारमा दोषीलाई कार्यवाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रिया थाल्नुपर्नेमा जोड़ दिएको छ। यस्तै पार्टीले घोषित फागुन 21 को निर्वाचन शान्तिपूर्ण निष्पक्ष र धाँधली रहित रूपमा सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपालीले विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बूढ़ी गण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढ़ाउन सरकार लागि परेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतको आयोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका पूर्व जनप्रतिनिधि तथा स्थानीय सरकारवालासँग हिजो भएको छलफलमा प्रधानमन्त्री कार्कीले बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर बापतको रकम प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। प्रधानमन्त्री कार्कीले आयोजनाको काम छिटो अघि बढ़ाउन ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा पूर्व प्रधानमन्त्री भट्टराईले बुढ़ी गण्डकी आयोजना अघि बढ़ाउन सरकारले देखाएको तत्परताप्रति खुशी व्यक्त गर्नु हुँदै यसलाई केवल विद्युत आयोजनामा मात्र सीमित नगरी बहुद्देश्य आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिनुभयो। जलाशयुक्त 1200 मेगावाटको जलविद्युत बुढ़ी गण्डकी आयोजनाको लागत 2079 2,55,00,000,000 अनुमान गरिएकामा यो लागत 4,00,000,000,000 नाग्ने अनुमान छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समितिको हिजो बसेको बैठकले दुई दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको छ। बैठकले 165 निर्वाचन क्षेत्रमा पुरानो सदस्यता नवीकरणका आधारमा 100% नयाँ सदस्य थप्ने गरी सदस्यता फाराम पठाउन लागेको हो। यस्तै बैठकले नयाँ सदस्यता थप गर्दा जनसंख्या र क्षेत्रगत सहभागितालाई आधार बनाउने र नयाँ सदस्यता वितरणबारे छलफल गर्न भोलि शुक्रबार सबै भातृ संगठनका पदाधिकारीहरूको संयुक्त बैठक बोलाउने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो।
165 निर्वाचन क्षेत्रमा पर्सिमा क्रियाशील सदस्य पुर्याउने, क्रियाशील सदस्यलाई हामीले उदारतापूर्वक द्रुत गतिमा सहज ढंगले वितरण गर्ने, आवश्यकता अनुसार क्रियाशील सदस्य बाँड्ने र यसलाई एउटा अभियानका रूपमा सञ्चालन गर्नका लागि पर्सि हामीले 13 भातृ संस्था र 26 शुभेच्छक संस्थाहरू केन्द्रीय समितिको अध्यक्षहरूलाई बोलाएर उनीसँग छलफल गरेर क्रियाशील सदस्यता सन्तुलित ढंगले मतदाताको प्रतिशत, जाति क्लस्टर, लैंगिक क्लस्टर अनुसार, उमेर समूह क्लस्टर अनुसार यसलाई समय सीमाभित्र परिणाममुखी बनाउनका निम्ति उहाँहरूसँग बसेर छलफल गर्ने।
बैठकले समितिका सदस्यहरू स्नेही सीता गुरूङ र योगेन्द्र चौधरीले बिहिबार सबै जिल्ला तथा प्रदेश समितिका पदाधिकारीहरूसँग छलफल गरी प्रदेशमा क्रियाशील सदस्यताको अवस्था तथा जेएनजी आन्दोलनको क्रममा जिल्ला तथा प्रदेश कार्यालयहरूमा पुगेको क्षतिबारे आज जानकारी लिई आवश्यक सहजीकरण गर्ने पनि निर्णय गरेको छ। महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले आगामी पुष 14 क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्ला बाहेक सबै स्थानमा प्रतिनिधि छनौट टुंगिएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलका अनुसार ओखलढुंगा र धनकुटा बाहेक सबै भूगोल गैर भूगोलको प्रतिनिधि छनौट सकिएको छ। वहाँले ती दुई जिल्लामा पनि 4 दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिनुभयो। केही जिल्लामा प्रतिनिधि छनौट विधि अनुसार नभएकाले छानबिन भइरहेको उहाँले बताउनुभयो। सचिव ढुंगेलले सबै जिल्लाबाट छनौट गरिएका प्रतिनिधि प्रदेश कमिटिको कार्यालयमा वितरण संकलन भइरहेको जानकारी दिनुभयो। यसैबीच महाधिवेशन व्यवस्थापन तयारीका विषयमा सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा हिजो छलफल भएको छ। महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय संगठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको हिजो बसेको बैठकमा जानकारी गराइएको छ। महाधिवेशन यही मंगिर 27 भक्तपुरको सल्लाघारीमा हुने कार्यक्रम छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन मार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई 15 महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सभापति देउवाले महाधिवेशन मार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्ने र तोकिएको मितिमा महाधिवेशन हुने उल्लेख गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारी समेत 6 विरूद्ध 13,57,46,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधि पूर्वक पूजा आजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँदैछ। मंगिरमा धान भित्र आएपछि शुक्ल पूर्णिमामा धान गणेश कुलदेवता गैडु देवता गोठ देवता महारुद्र महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल बाबर पुरी मालपुवा बनाएर चढ़ाउने परम्परा रहेको छ। मार्ग शीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन्। किराँत समुदायका याक्खाले चासुवा सुनुवारले फोलस्यादर राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङनाम पर्वका नाममा उधौली धूमधामसँग मनाउँदैछन्। लिम्बुहरूले चासोक तङनाम पर्व तीन दिन अघि नै मनाउन शुरू गरेका थिए। आज संयुक्त रूपमा यस समुदायका सबैले उधौली साकेला अर्थात उधौली पर्व मनाउँछन्। किराँत संस्कृति बारे अनुसन्धानरत कीर्ति कुमार दुमी राई किराँतभित्रका जात जातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ। नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्। आज ज्यापु दिवस पनि हो। योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ। नेवार समुदायको ठूलो चाड़का रूपमा मनाउने यस चाड़लाई खाद्य पदार्थको रसिलो चाड़का रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो चाकु र तिलबाट बनाइन्छ। उधौली यमरी पुन्ही ज्यापु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति र समृद्धिको कामना गर्नुभएको छ। प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जात जाति बीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता परम्परामा गौरव र सह अस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनु भएको छ। उधौली यमरी पुन्ही ज्यापु पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै वहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ़ने बताउनु भएको छ। उज्यालो नेपाल पार्टीको घोषणा सभामा हिजो उहाँले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताउनुभयो। संविधानमा विभेद रहित आर्थिक समानता समान पहुँच लगायतको व्यवस्था गरिएको भए पनि अपाङ्गता भएका नागरिकले भने आधारभूत शिक्षा स्वास्थ्य रोजगारी तथा अन्य सार्वजनिक सेवाहरूको अपेक्षित उपयोग गर्न नपाएको गुनासो गरेका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
2078 सालको जनगणनाको प्रतिवेदन अनुसार देशमा कुल जनसंख्याको 2.2% अपाङ्गता भएका व्यक्तिहरू छन्। अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षण र प्रवर्धन गर्दै आइरहेको राष्ट्रिय समावेशी आयोगले नीतिगत रूपमै शिक्षा स्वास्थ्य र रोजगारका क्षेत्रमा विशेष प्याकेजमै कार्यक्रम चलाउन आवश्यक रहेको अपाङ्ग महिला समाज सुर्खेतका अध्यक्ष तुलसी बुढा छेत्रीको सुझाव छ।
अपाङ्गता भएका नागरिकलाई राज्यले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन कानूनत बाध्यात्मक बनाइनुपर्ने आवाज धेरै उठे पनि अझै सुनवाई नभएको आदिवासी जनजाति सशक्तिकरण बराताल सुर्खेतका अध्यक्ष ललिसरा घरती मगरको भनाइ छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई त्यहाँ शिक्षा स्वास्थ्यका लागि लेखिएको छ, तर त्यो कार्यान्वयन हुन सकेको छैन।
अपाङ्गता भएका नागरिकको हक अधिकार संरक्षण तथा प्रवर्धनका लागि सरकारी स्तरबाट गरिएका प्रबन्धहरू अझै पर्याप्त पर्याप्त हुन सकेका छैनन्। अपाङ्गताको क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सबै अपाङ्गलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारीमा आधारित कार्यक्रम ल्याउन आवश्यक रहेको युवा अपाङ्ग सञ्जालका अध्यक्ष जितलाल ढकाल बताउनुहुन्छ।
धेरै व्यस्त रहने कार्यालयहरू जस्तो जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अस्पतालहरूमा सांकेतिक भाषा सहितको दोभाषी सहायता कक्षको व्यवस्था चाहिँ एकदमै गर्न जरुरी छ।
अपाङ्ग भएका व्यक्तिको मर्यादित र आत्मनिर्भर जीवनयापनका लागि आर्थिक, सामाजिक सशक्तिकरण गर्न अब ढिलाइ गर्नु हुँदैन। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। अपाङ्गता भएका व्यक्तिको 34 अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले हिजो भिरकुटी मण्डपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले सामाजिक न्याय, समानता तथा विभेदरहित समाज निर्माण र सामाजिक विभेदको अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो। शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अपाङ्गता भएका बालबालिकाको पहुँच स्थापित गर्ने उद्देश्यले कञ्चनपुर र जाजरकोट जिल्लामा विभिन्न संघ संस्थाको सहयोगमा घरमै विद्यालय कार्यक्रम सञ्चालन भइरहेको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
सपाङ्ग हुँदा चार कक्षासम्म पढेका कञ्चनपुरको लालझाडी पाँचका 12 वर्षीय सुप्रेम जबरेल शारीरिक अपाङ्गता गम्भीर बन्दै जाँदा सिकेकै अक्षर पनि बिर्सन थाले। 3 वर्ष यता विभिन्न अस्पताल धाइयो, लाखौं खर्चियो, तर उपचार सम्भव नभएपछि परिवारले 1 वर्षदेखि उनलाई घरमै राख्न बाध्य भयो। सुप्रेम की आमा ललिता जबरेल
चितवन लग्यौ, काठमाडौँ लग्यौ। त्यहाँको डाक्टरले भने कि अब राम्रो हुँदैन, जति बढ्यो बच्चा त्यति बिरामले च्याप्छ, हिँड्नै नसक्ने, उठ्नै नसक्ने, उचालेर बाहिर।
पछिल्लो 1 वर्ष यता लालझाडी गाउँपालिका संघको सहकार्यमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाले सुप्रिमलाई बिर्सिएको पढाई सम्झाउने, हराउँदै गएको शारीरिक अभ्यासमा सक्रिय गराउने अभियान शुरू गर्यो घरमै विद्यालय कार्यक्रम मार्फत। यही कार्यक्रमले सुप्रिमलाई फेरि विद्यार्थी बनाइदियो। सुप्रिमलाई पढाउने र अभ्यास गराउने सहजकर्ता धना महरा यसो भन्नुहुन्छ।
खुट्टा त कति चल्दैन, कम्मर भन्दा तल, हात पनि त्यति धेरै चल्दैन। क ख एबिसी डी अ आ 1 2 1 2 टेबल त्यति सिका। शारीरिक व्यायामहरू मसल तन्काएर खुट्टालाई तान दिने, व्यायाम गराउँदा पनि दुख्छ भन्छन्, त्यति धेरै पनि गराउँदैन, दुख्यो भनेर छोडिदिन्छु।
बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म चल्ने कक्षा, नियमित अभ्यास, सिकाएका गतिविधि, 3 वर्ष यता थलिएका सुप्रिमलाई देखेर जो कोही पनि आशावादी हुन्छ। लालझाडी गाउँपालिकामा सुप्रिम मात्र होइनन्, उनी जस्तै 5 जना बालबालिकाका लागि पनि यही कार्यक्रम चलिरहेको छ। गाउँपालिकाले यस्तो सिकाइलाई निरन्तरता दिने लक्ष्य सहित योजना अघि बढाइरहेको छ। लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट,
यी बालबालिकाहरूलाई विद्यालयको इमि सिस्टममा चाहिँ लगिसकेका छौँ। उहाँहरू विद्यालयको एउटा विद्यार्थी भइसक्नु भएको हुनाले जुन हाम्रो अपाङ्गतासँग सम्बन्धित छात्रवृत्ति हुन्छ त्यो पनि हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ। हाम्रो एक्लै प्रयासले यो समस्या समाधान हुन सक्ने स्थिति हुँदैन। संघ संस्था र अन्य निकायहरूसँग पनि हामी समन्वय र सहकारी गरेर अगाडि बढ्छौँ।
समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना कञ्चनपुरको लाल झाडी र बेलडाणी गाउँपालिकाका साथै जाजरकोटको छेडागाड र भेरी नगरपालिका तथा कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा पनि सञ्चालनमा छ। यसले थुप्रै बालबालिकाको जीवनमा उज्यालो फर्काइरहेको छ। समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका प्रबन्धक विशनदेव जोशी,
स्कूल एट होमले एउटा बीचको कडीको काम गरिरहेको छ। एउटा यो वैकल्पिक माध्यम मात्र हो, फेरि अन्ततोगत ती बालबालिकाहरूलाई हामीले पुगाउनु पर्ने विद्यालयमै हो। विद्यालय पुगाउनको लागि शुरूआतको एउटा बेस नर्सरीको रूपमा हामीले यसलाई अगाडि सारेका छौँ।
उपेक्षित र अति अशक्त बालबालिका सिकाइबाट नछुटुन् भन्ने उद्देश्यले नै युरोपियन युनियन, सेभ द चिल्ड्रेन र एनएनएसडब्ल्यूए को सहयोगमा सञ्चालित यस परियोजनाले कार्य गरिरहेको। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब 1 दशक अघिदेखि राखिएका फलामको बार हटाइएको छ। पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको खान युनिस नजिकैको पालहरूमा आश्रय लिइ बसेकाहरूमाथि इजरायलले गरेको आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको छ। आक्रमणबाट 2 बालबालिका सहित 5 जना प्यालेस्टाइनीहरू मारिएका र धेरै घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आफ्ना 5 जना सैनिक घाइते हुने गरी हिजो भएको घटनापछि इजरायली सेनाले आक्रमण गरेको जनाएको छ। इण्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढ़ी र पहिरोका कारण मृत्यु हुनेको संख्या 811 पुगेको छ भने 623 जना अझै बेपत्ता रहेका छन्। इण्डोनेशियाको राष्ट्रिय विपद व्यवस्थापन निकायका अनुसार विभिन्न निकायबाट प्राप्त राहत सामग्री प्रभावित बस्तीहरूमा पठाइने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
जापान सरकारले नेपाललाई करिब 31.76 अर्ब रूपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। काठमाडौँको कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र जापान सरकार बीच ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच 34.59 अर्ब जापानी एन करिब 31.76 अर्ब रूपियाँ बराबरको ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि 10 वर्षको रहेको छ भने भुक्तानी अवधि 30 वर्षको रहेको छ। ऋणको वार्षिक ब्याज 0.2% रहेको छ। आयोजना अन्तर्गत कोटेश्वर तथा जड़ीबुटी खण्डमा अण्डरपास र फ्लाइओभर सड़क निर्माण गरिनेछ। राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक 2082 बुधबारबाट पोखरामा शुरू भएको छ। मंगसिर 21 गतेसम्म सञ्चालन हुने उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्दै जेएनजी आन्दोलनमा निजी क्षेत्रमा भएको तोड़फोड़, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न माग गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलमा तेस्रो जीत निकालेको छ। जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्सलाई 5 विकेटले पराजित गर्यो। जीतका लागि पाएको 145 रनको लक्ष्य लुम्बिनीले 5 विकेट गुमाउँदै पूरा गर्यो। यो जीतसँगै 6 अंक जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढ़ाएको छ। 6 खेलबाट 8 अंक रहेको विराटनगरको पनि प्लेअफको दौड़मा रहेको छ। एनपीएल अन्तर्गत आज 2 खेल हुँदैछन्। पहिलो खेल बिहान 11:45 काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स बीच तथा दोस्रो खेल अपराह चार बजे चितवन राइनोज र सुदूरपश्चिम रोयल्स बीच हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 19.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:40 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भ्रष्टाचार विरूद्धको कार्यवाही नरोकिने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। 1200 मेगावाट क्षमताको जलाशय युक्त बुढ़ी गण्डकी जलविद्युत आयोजना अघि बढ़ाउन प्रधानमन्त्री कार्कीको निर्देशन। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा भोलि शुक्रबार साँझ 5 बजेभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान। 11औं महाधिवेशनका लागि ओखलढुंगा र धनकुटा बाहेक सबै स्थानमा प्रतिनिधि छनौट टुंगिएको एमालेद्वारा जानकारी। आज धान्य पूर्णिमा तथा उधौली पर्व, आजै योमरी पूर्णिमा र ज्यापु दिवस पनि। गाजाको खान युनिस नजिकै आश्रय लिएर बसेका माथि इजरायली आक्रमण हुँदा कम्तीमा 5 जनाको मृत्यु। र एनपीएल अन्तर्गत हिजोको खेलमा लुम्बिनीद्वारा विराटनगर 5 विकेटले पराजित। आज काठमाण्डु र पोखरा तथा चितवन र सुदूरपश्चिम बीच प्रतिस्पर्धा हुने। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।